नमस्कार, कार्यक्रम रोटरी शैक्षिक बहसमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम रोटरी शैक्षिक बहस शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बुधबार बिहान 8:15 प्रसारण हुने गर्दछ। आज पनि प्राविधिक साथी विनोद ढुङ्गाना अनि म राजन उपाध्याय यहाँहरूको बीचमा उपस्थित भइसकेका छौँ। कार्यक्रम रोटरी शैक्षिक बहस शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा विशेष गरेर शिक्षासँग सम्बन्धित रहेर हामी शैक्षिक बहसको रूपमा प्रस्तुत गर्ने गर्दछौँ। रोटरी क्लब अफ शुक्ला गण्डकी र पञ्चमुनिदेव मावि दुलेगौडाको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो। रोटरी क्लब अफ शुक्ला गण्डकीले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। स्वार्थभन्दा माथि उठेर सेवामा समर्पित छ। शान्ति स्थापना, बालबालिकाको शिक्षा, आमा र बच्चाको स्वास्थ्य र साना व्यवसायको प्रवर्धनको लागि विभिन्न कार्य गर्दै आएको छ। साथै खानेपानी र दैवी प्रकोपमा समेत रोटरीको महत्त्वपूर्ण योगदान छ। यस कार्यक्रममा हामी नेपालमा शिक्षा क्षेत्रको अवस्था, समस्या, चुनौती र समाधानका उपायबारे सम्बन्धित व्यक्तिहरूसँग कुराकानी छलफल गर्दै आइरहेका छौँ। आज हामीसँग हुनुहुन्छ शुक्ला प्रावि शुक्ला गण्डकी नगरपालिका 10 खोरादीका प्रधानाध्यापक मुक्तिनाथ भट्टराई। विक्रम सम्बत 2037 स्थापित यस विद्यालयमा 2068 बहुकक्षा बहुस्तर शिक्षण पद्धति सुरुवात भएको छ। आज हामी विशेष गरेर तनहुँ जिल्लामा 8 विद्यालयहरू छनौट भएकोमा अहिले चाहिँ यसै विद्यालय मात्रै कार्यान्वयन भइरहेको बताइन्छ। यही बहुकक्षा र बहुस्तरको बारेमा पनि आज हामी कुराकानी चर्चा गर्दैछौँ। आउनुहोस्, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा।
धन्यवाद राजनजी।
अलिकति विद्यालयको पृष्ठभूमि भनिदिनुहोस् न।
यो शुक्ला प्राथमिक विद्यालय अहिले हाल सुनपा 10 खोरादीको एउटा प्राकृतिक रूपमा उच्च भागमा डाँडोमा वनको बिचमा रहेको यो विद्यालय 2037 स्थापना गरी विभिन्न कठिनाइहरूका बावजुद पनि त्यस बेलाका संस्थापकहरूले विद्यालय सञ्चालनका लागि अवरात्र खटेर यो विद्यालय स्थापना गर्नुभएको थियो। र यो विद्यालय स्थापना कालमा त्यो डाँडोमा उच्च भागमा ल्याएर स्थापना गर्नुको कारण तत्काल किमल डाँडा महाविद्यालय सञ्चालन नभएको र किमल डाँडा र खोरादीलाई बीच भागमा पर्ने गरी त्यो वनको जङ्गलको बिचमा यो विद्यालय स्थापना गरिएको इतिहास छ। र यो हेर्दा प्राकृतिक रूपमा शुक्ला प्रावि प्राकृतिक दृश्यले मनोरम वातावरण, त्यहाँबाट चारैतिर हिमालहरू देखिने उच्च भेगमा अवस्थित छ र यहाँ विशेष गरी दलित र जनजातिहरूको बाहुल्यता रहेको यो क्षेत्र छ र यहाँका बच्चा बच्चीहरू बालबालिकाहरूलाई शिक्षा लिन जानका लागि धेरै त्यहाँबाट लगभग 1 जानुपर्ने भएकाले तत्कालीन अवस्थामा स्वर्गीय मित्रलाल भट्टराई, खड्गबहादुर राणा लगायतको टिमले अथक प्रयास र परिश्रमबाट 10 निजी रूपमा, निजी स्रोतको रूपमा जग्गा जमिन वनबुटा बेचेर शिक्षकहरूको तलब भत्ता पारिश्रमिक दिएर यो विद्यालय दरबन्दी नपाउँदा पनि 10 जनसमुदायले खर्च बेहोर्ने गरी सञ्चालन गरेको यसको इतिहास रहेको छ।
अहिले जनशक्ति विद्यार्थी चाहिँ कति छ नि?
अहिले हाल शैक्षिक सत्र 75/76 52 विद्यार्थीहरू छन्।
जनशक्ति
नेपाल सरकारको दरबन्दी 4, एउटा बाल विकास सहयोगी र विद्यालय सहयोगीको रूपमा हामी 6 जनशक्ति कार्यरत छौँ।
यहाँ मैले अगाडि पनि थोरै जानकारी गराएँ, बहुकक्षा बहुस्तर यो शिक्षण पद्धति यहाँले चाहिँ अप्नाइरहनु भएको छ।
हजुर,
यो पद्धति अब 8 विद्यालयमा, हामी बाहिर कुरा गर्दाखेरि पनि यहाँले भन्नुभयो,
हजुर,
शिक्षा विभागबाट चाहिँ 8 विद्यालयको निम्ति चाहिँ छनौट भएको,
हजुर,
सञ्चालन चाहिँ यही मात्रै भन्ने जानकारी त भयो। अनि यो पद्धति कस्तो हो र कसरी तपाईँहरूले कार्यान्वयन गर्नुहुन्छ अलिकति भनिदिनुहोस् न।
अब यो पद्धति भिन्न प्रकारको, अहिले हामी जुन पद्धतिमा शिक्षण पेसामा अप्नाइरहेका थियौँ, हामीले लिँदा पनि जुन शिक्षण पद्धति थियो त्योभन्दा भिन्न खालको छ। र यो एउटै कक्षाभित्र 1 वा 1 भन्दा बढीका कक्षाका विद्यार्थीहरूलाई राखेर चारवटा टेबलमा व्यवस्थापन गरेर उनीहरूको कक्षा सञ्चालन हुन्छ र यो तनहुँ जिल्लामा छनौट भएका 8 विद्यालयमध्ये यो पद्धतिमा क्लास चलेको विद्यालय ए शुक्ला प्रावि हो भन्ने अहिलेसम्म हामीलाई जानकारी भएको छ र अन्य विद्यालयहरूको हकमा त्यो व्यवस्थापन सुरुवातमा व्यवस्थापन गर्न कठिन र त्यसपछि यसका सामग्रीहरू सबै नेपाली माध्यममा तयार गरेर पठाइएको हुन्छ र अहिले यो अङ्ग्रेजी माध्यमको कारणले गर्दा बच्चाबच्चीहरूको कम भएको कारणले अथवा यो अलि शिक्षकहरू बढी व्यवस्थित रूपमा खटिनुपर्ने अवस्था पनि छ त्यही भएर पनि होला अब उहाँहरूको आन्तरिक केही समस्याले अरू कक्षाहरू सञ्चालन भएका छैनन् भन्ने सुनिन्छ हुन त शिक्षा विभागबाट आउने अनुदानहरू प्राप्त गरेका विद्यालय गन्दाखेरि तनहुँ जिल्लामा 8 यो मल्टिग्रेड मल्टिलेभल अथवा एमजिएमएल बहुकक्षा बहुस्तरको कक्षा सञ्चालन भएको छ र यो भिन्न प्रकारको छ यो कक्षा यत्तिकै कक्षा कोठामा गएर हेर्दा शिक्षण विधि बाल केन्द्रित छ बाल बालिकाहरू असाध्य खेलेर सिक्ने खालको छ जस्तो हामी त्यो लुडो खेलेर लुडोको भर्याङको सिस्टमबाट हामी माथि जान्छौँ त्यस्तै गरी बच्चाबच्चीहरू काडमा काड खेलेर उनीहरू एउटा काडबाट पास भएर अर्को काडमा जान्छ अर्को काडबाट अर्को काडमा जान्छन् र उनीहरू 1, 2, 3 अथवा कक्षा सबै कक्षाका घुलमिल एकै ठाउँमा हुन्छन् उनीहरूको कक्षा छुट्याइएको हुँदैन र उनीहरूले आफ्नो काड अनुसार त्यो आफ्नो कक्षाको पाठ्य सामग्री हो भनेर उनीहरू बच्चाहरूले चिन्छन् र त्यही कार्डअनुसार विषयवस्तुमा उनीहरू गम्भीर भएर लागिरहेका हुन्छन् र शिक्षकहरू उनीहरूको व्यवस्थापनमा असाध्य खट्नुपर्ने अवस्था हुन्छ र बच्चाबच्चीहरू बालबालिकाहरू खेल्दै सिक्दै र एकदम भन्नुपर्दा यो बाल केन्द्रित विधि नै यही विधि हो भन्ने हामीलाई लागेको छ।
बहुकक्षा भन्ने बित्तिकै अब धेरै कक्षाहरू भन्ने बुझियो है
हजुर हजुर
बुझाउनु पर्यो एउटै कक्षामा भनौँ
हजुर
1, 2, 3, 4 कक्षाका
हजुर
एकै ठाउँमा विद्यार्थीहरू राखिने भयो यसरी बुझौँ
अहिले
तपाईँले कसरी राख्नु भएको छ कतिजना विद्यार्थीसम्म एउटा कक्षामा राख्नुहुन्छ?
हामी अहिले कक्षा 1, 2, 3 एउटै कक्षा कोठामा राखेका छौँ र हामी अहिलेसम्म अहिले 20 बच्चाहरू 1, 2, 3 गरेर शिक्षणमा सहभागी छन्।
भनेपछि फरक फरक कक्षाका
फरक
जना बच्चाहरू चाहिँ एउटै कक्षामा हुने
एउटै कक्षामा
पढाउने विधि र तिनीहरूले अब उमेर पनि फरक हुने भयो तिनीहरूले सिक्ने शक्ति पनि फरक फरक हुने भयो
हजुर
चुनौती त छ होला।
चुनौती त सबै विधिमा हुन्छन् तर यसमा चुनौती आफ्नो स्तर अनुसार बच्चाले सिक्छ। बच्चा कुनै रामबहादुर भन्ने बच्चा माथि गइसकेको छ भने अर्को बच्चा प्रतिस्पर्धी आफै प्रतिस्पर्धी हुन्छ फलानु रामबहादुर अगाडि गइसक्यो म पनि जानुपर्छ अब मैले यो काडहरू मैले पनि पुरा गर्नुपर्छ भनेर ऊ अप्रत्यक्ष रूपमा उसलाई मनोवैज्ञानिक रूपमा ऊ आफै अगाडि बढ्नलाई प्रतिस्पर्धी हुन्छ र आफू अगाडि जान कसरी हरदम कोसिस गर्छ साथी सोधेसित सोधेर हुन्छ कि समूहमा सोधेर हुन्छ कि सर म्याडमसित सोधेर हुन्छ कि ऊ प्रतिस्पर्धाले मलाई त फलानाले जितिसक्यो मैले त्यहाँ पुग्ने कसरी हो भनेर ऊ चाहिँ आफै खोजेर आफै विद्यार्थी स्वयं सिकाइ प्रक्रियामा अगाडि बढ्छ र त्यसमा हामी व्यवस्थापन अथवा शिक्षकहरूले व्यवस्थापन गरेर उनले आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिदियो भने बच्चाहरू आफ्नो स्तर अनुसारको हामीले शिक्षण पद्धतिमा शिक्षक केन्द्रित विधिमा त एउटा पाठमा सुन सञ्चालन गऱ्यौँ भने सबैलाई घोग्रेठाक लाएर यता सुन यता फर्क भनेर हामीले उनीहरूलाई 45 समय खालि भाषणको विधिबाट छाँटेर जाने पद्धति छ त्यो पद्धतिको ठिक विपरीत छ। हामीहरू न कम बोल्ने र बच्चाबच्चीहरू आफै बोल्ने आफै सिक्ने र आफै अगाडि कसरी बढ्ने भन्ने उनीहरू प्रतिस्पर्धी रहन्छन् र यो कक्षा कोठामै गएर हेर्नपर्ने अवस्थाका कक्षाहरू छन्।
यो कार्ड भन्नुभयो यहाँले
हजुर
त्यो कार्डको एउटा विधि त छँदैछ
हजुर
अब अरू विषय पनि हुने होला नि त त्यहाँ
सबै
नेपाली विषय अब अङ्ग्रेजी विषय अब छैन भन्नुभयो सबै नेपाली विषय मात्रै भन्ने कुरा भयो होइन त्यो कसरी हुन्छ शिक्षण सिकाइ क्रियाकलाप त्यही कार्डले मात्रै म उछिन्न जान्छु अगाडि जान्छु भन्ने मात्रै हो कि त्यहाँ पढाउने विधि चाहिँ कस्तो हो?
पढाउने विधि पनि छ र विषयवस्तुहरू पनि सबै छ। नेपालीको विषयको छुट्टै कार्डहरू हुन्छ सामाजिक विषयको छुट्टै कार्डहरू छ विज्ञान विषय पनि छ गणित विषयहरूको छ र अङ्ग्रेजी माध्यममा पनि छ तर अङ्ग्रेजी माध्यम भनेको सबै विषयहरू अङ्ग्रेजी माध्यममा छैनन् अङ्ग्रेजी एउटा विषय र इच्छाधीनको रूपमा भएको अङ्ग्रेजी दुईवटालाई हामीले एउटा अङ्ग्रेजी माध्यमको विषय बनाएर सञ्चालन भएको छ. अङ्ग्रेजी माध्यम हुँदै नभएको त होइन. र बच्चा बच्चीहरूको विषय अनुसारको फरक छ. जस्तै नेपाली पढ्ने भनेको जीव जनावरका लोगो हेऱ्यो भने नेपाली हो भन्ने विषय उसले जीव जनावरका लोगोहरू छन्, जीव जनावरका कार्ड छन्, त्यो ऱ्याकमा व्यवस्थित छ र ती कार्ड चाहिँ जीव जनावरको आफ्नो पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि र पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि पुरा गर्ने खालका उद्देश्यसहित को क्रियाकलाप सबै विषयको सबै कार्डमा हुन्छ. र त्यो बच्चाहरू कार्ड मात्रै खेलाएर भन्नुभन्दा पनि त्यो पाठ्यपुस्तकै रूपमा कार्ड छ. पहिला उसले कार्डमा सिक्छ, कार्डमा सिकेर आइसकेपछि उसले आफूलाई वर्कबुक कार्यपुस्तिका छ बच्चासँग, त्यो कार्यपुस्तिकामा आफूले सिकेका कुराहरू त्यहीँ लेख्ने त्यहीँ पढ्ने र उसले आफूले कक्षामा गरेका क्रियाकलापहरू घरमा पनि गएर हेर्न पनि सक्ने र त्यस्तो खालको छ. र विषय सबै विषयहरू हुन्छ, सबै पाठ्यक्रममा उल्लेखित सिकाइ उपलब्धि पुरा गर्ने खालको पाठ्य सामग्रीहरू हुन्छ.
त्यसपछि परीक्षा एक्जाम पनि दिनु पर्ला नि.
परीक्षा एक्जामको हकमा यो एकदेखि तिनसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन भन्ने पद्धति लागू भइसकेको छ. त्यसलाई अहिले हुबहु नितान्त रूपमा अब अभिभावकहरूको गुनासालाई मेट्न बाहिरी रूपमा मात्रै परीक्षा भनेर परीक्षा सञ्चालन गरिएको छ. नत्र निर्देशिकाले अथवा पाठ्यक्रमले अहिले बच्चाहरूलाई परीक्षा भनेर परीक्षाको मापदण्डमा लानु हुँदैन. बच्चाले आफै परीक्षा दैनिक रूपमा दिइरहेको हुन्छ भन्ने छ. र हाम्रो त्यो बहुकक्षा बहुस्तरमा परीक्षा बच्चाले थाहै नपाई परीक्षा दिन्छ. ऊ बच्चा सिक्दै जान्छ, सिक्दै जाँदाखेरि निश्चित कार्डमा चाहिँ उसको परीक्षा हुन्छ. त्यो कार्ड उसले थाहै नपाइकन परीक्षा दिएको हुन्छ, शिक्षकलाई थाहा हुन्छ. जस्तै मैले नेपालीमा भन्न पऱ्यो भने ऊ कुकुर कार्डमा आइसकेपछि त्यो कुकुर कार्डमा उसको परीक्षा हुन्छ. र तर त्यो परीक्षा सबैले एकैचोटि पनि दिँदैनन्, जुन विद्यार्थी त्यो कार्डमा आउँछ अनि उसले त्यो परीक्षा माथि जान्छ. र उनीहरूको दैनिक रूपमा म कहाँ छु, म कुन कार्डमा छु भनेर उनको अभिलेखीकरण हुन्छ. र हामी निरन्तर मूल्याङ्कन भनेकै दैनिक रूपमा विद्यार्थीहरूको दिनदिनै क्रियाकलाप मूल्याङ्कन गरेर उनीहरूको परीक्षा मापदण्ड नै निरन्तर मूल्याङ्कन विधि हो. र हामीले त्यही अनुसारका व्यवस्थापन फारमहरू फर्मेटहरू तयार गरेका हुन्छौँ. अनुसूची 1, 2, 3 फर्मेट तयार गरेर बच्चा बच्चीहरूको अभिलेख राखेका हुन्छौँ र त्यहीँबाट उनीहरूको रिजल्ट हुन्छ. र बाहिर देखावटी रूपमा परीक्षा सञ्चालन